नमस्कार। कार्यक्रम सहज स्वास्थ्य चर्चामा प्रविधिबाट सहकर्मी गगन गिरीसँगै लक्ष्मी पौडेलको सुने जितिन्छ। विजय एफएम 101.6 इन्टरनेट अनलाइन र मोबाइल एप्लिकेशनबाट एकैसाथ सुन्दै हुनुहुन्छ। हरेक साताको दुई दिन आउने गर्दछौ, शनिबार र बुधबार। शनिबार बेलुका 8 बजेदेखि पौने 9 बजेसम्म र बुधबार बिहान 9 बजेको नेपाल खबर पछि 10 बजेसम्म। र हामी सहज स्वास्थ्य चर्चामा तपाईँको स्वास्थ्यसँग जोडिएर केही कुराकानी गर्नेछौँ। विशेष गरी तपाईँलाई घरमै बसी बसी तपाईँको कुनै पनि एउटा रोग विषयसँग जोडिएर सम्बन्धित विशेषज्ञ डाक्टरलाई स्टुडियोमा निम्ताएर तपाईँका समस्या समाधान गर्ने एउटा प्रयास हो। तपाईँको दीर्घ जीवनका लागि हाम्रो प्रयास हो, तपाईँको स्वस्थ जीवनका लागि एउटा पहल हो। र हामीसँगै सहकार्य गरेको छ सहज सामुदायिक अस्पताल गैंडाकोटले। र कार्यक्रम सहज स्वास्थ्य चर्चामा सदाझैँ आज पनि एकजना विशेषज्ञ डाक्टरका साथ हामी उपस्थित छौँ। विशेष गरी हामी आज कुराकानी गर्नेछौँ मौसमी ज्वरो र सँगै आपतकालीन समस्याहरू, विभिन्न समस्याहरू, ज्वरोसँगै पेट दुख्ने समस्या लगायत अन्य सामान्य खोकी, रिगटा, एलर्जी जस्ता सामान्य कुराहरूको हामी कुराकानी चर्चा गर्नेछौँ, जो विषयवस्तु सामान्य भए पनि सानो लापरवाहीले ठुलो दुर्घटना निम्त्याउन सक्छ। यस्ता विषयवस्तुमा केन्द्रित रहेर कुराकानी गर्नेछौँ। र आज हामीसँग हुनुहुन्छ गैंडाकोट स्वास्थ्य चौकीका प्रमुख जनस्वास्थ्य निरीक्षक इन्द्रराज शर्मा, जो गैंडाकोट पोलिक्लिनिकका इमर्जेन्सी इन्चार्ज पनि हुनुहुन्छ। इन्द्रराज शर्मा सापकोटासँग आज हामी कुराकानी गर्नेछौँ कार्यक्रम सहज स्वास्थ्य चर्चामा। सुरुवातमा लागौँ सहज सामुदायिक अस्पतालको संस्थागत परिचय समेटेको यो छोटो सामग्रीतर्फ, त्यसपछि उपस्थित हुनेछौँ।
सहज सामुदायिक अस्पताल सहज स्वास्थ्य सहकारी संस्था लिमिटेड गैंडाकोटले सञ्चालनमा ल्याएको सामुदायिक अस्पताल हो। विक्रम सम्वत 2058 सालमा स्थापना एवं दर्ता भई विक्रम सम्वत 2059 सालबाट सञ्चालनमा आएको क्लिनिकलाई 2070 साउन 31 गतेबाट अस्पतालीय सेवामा विस्तार गरी सहज सामुदायिक अस्पताल सञ्चालनमा ल्याइएको हो। सहजको आवाज स्वस्थ समाज भन्ने नाराका साथ नवलपरासीको गैंडाकोट 4 कालीगण्डकी चोकबाट 150 मिटर उत्तरतर्फ रहेको 51 शैयाको अस्पतालले आधुनिक स्वास्थ्य सेवा दिँदै आइरहेको छ। अस्पतालले हाल 24 घण्टा चिकित्सक सहितको आकस्मिक सेवा, प्रयोगशाला सेवा, एम्बुलेन्स सेवा दिँदै आएको छ। यस्तै अस्पतालले सुरक्षित मातृत्व सेवा, प्रसुति सेवा, सुरक्षित गर्भपतन, ECG, एक्सरे, भिडियो एक्सरे, इन्डोस्कोपी, कोलोनोस्कोपी, अन्तरङ्ग सेवा दिँदै आएको छ। अस्पतालले मधुमेह, थाइरोइड, मुटु रोग, स्त्री तथा प्रसुति रोग, बाल रोग, हाड जोर्नी, छाती पेट सम्बन्धी बिरामीका लागि विशेषज्ञ डाक्टर सहितको स्वास्थ्य परीक्षण सेवा दिँदै आएको छ। अस्पतालले क्षयरोगका बिरामीहरूका लागि चिकित्सकीय निगरानीमा निशुल्क सेवा दिँदै डट सेन्टरका रूपमा काम गरिरहेको छ। अस्पतालले समुदाय लक्षित कार्यक्रम अन्तर्गत घर दैलो प्राथमिक स्वास्थ्य उपचार पोषण कार्यक्रम सञ्चालनमा ल्याएको छ। स्वास्थ्य सेवा सहज, सुपथ र गुणस्तरीय हुनुपर्छ भन्ने मान्यताका साथ सुरक्षात्मक, उपचारात्मक र प्रवर्धनात्मक सेवा दिँदै आएको अस्पताल नगर अस्पतालको परिकल्पनाका साथ अगाडि बढिरहेको छ।
फेरि पनि स्वागत छ यो सामग्रीपछि। सामग्रीका लागि सहकर्मी श्रीधर उपाध्यायलाई धेरै धेरै धन्यवाद। अब भने हामी कार्यक्रमको विषयवस्तुतर्फ नै लाग्दैछौँ। आज हामीसँग हुनुहुन्छ गैंडाकोट स्वास्थ्य चौकीका प्रमुख जनस्वास्थ्य निरीक्षक इन्द्रराज शर्मा सापकोटा, जो गैंडाकोट पोलिक्लिनिकका इमर्जेन्सी इन्चार्ज पनि हुनुहुन्छ। उहाँलाई कार्यक्रममा स्वागत गरौँ। इन्द्र सर, स्वागत छ यहाँलाई विजय एफएममा।
धन्यवाद सिस्टर।
आराम हुनुहुन्छ?
ठिकै छ सिस्टर।
अहिले पोलिक्लिनिक तर्फबाट आउँदै हुनुहुन्छ कि अन्यत्र कतै हुनुहुन्थ्यो?
अब यस टाइम त अब कार्यालय नभएको हुनाले
पोलिक्लिनिकबाट नै आउँदै हुनुहुन्छ। आज हामीले विषयवस्तु मौसमी ज्वरो र यससँग जोडिएका अन्य सामान्य समस्याहरू कुटाउँदैछौँ। मौसमी ज्वरो भन्दा बित्तिकै सोध्न चाहे, स्वास्थ्य चौकीमा अथवा पोलिक्लिनिकमा यो ज्वरोसँग जोडिएका बिरामीहरू आउनु भएको छ?
यो मौसमी ज्वरो भनेको अब विभिन्न सिजनमा देखिन्छ मौसमी ज्वरो। अब रुवाखोकीको ज्वरो पनि मौसमी ज्वरो हो। त्यस्तै गरेर अब गर्मीको सिजनमा लाग्ने झाडा पखाला लागेको कारणले पनि ज्वरो आउन सक्छ। विभिन्न ब्याक्टेरिया भाइरसहरूले गर्दा लाग्ने जुन झाडा पखाला हुन्छ त्यस्तो बेलामा पनि ज्वरो आउन सक्छ। अब विभिन्न समय सापेक्ष आउने जुन ज्वरो छ त्यसलाई हामीले मौसमी ज्वरो भन्छौँ। र मौसमी ज्वरो भनेर एउटा मात्रै रोग, स्पेसल रोग त हुँदैन। त्यो बेलामा विभिन्न कारणले आउन सक्ने ज्वरोलाई नै हामी मौसमी ज्वरो भन्छौँ। र अहिले स्वास्थ्य चौकीमा पनि मौसमी ज्वरोको प्रकोप देखिँदै गएको छ. धेरै जसो ज्वरोका बिरामीहरू आइरहेछन्. अब इमर्जेन्सी सेवा हामी 24 घन्टा दिन नसक्ने भएको हुनाले अहिले स्वास्थ्य चौकीमा त सबै समयमा बिरामीले अब ज्वरो आए पनि उपचार सम्भव देखिएको छैन. अब यो सरकारको पोलिसीमा पनि भर पर्ने कुरा हो. र अब हामी साधन स्रोतले सम्पन्न भयौँ, गैँडाकोट स्वास्थ्य चौकी अथवा गैँडाकोट नगर साधन स्रोतले सम्पन्न भयो भने यसलाई 24 घन्टै सेवाको रूपमा पनि गैँडाकोट स्वास्थ्य चौकीमा पनि हामी यो विस्तार गर्न सक्छौँ. अब यहाँको हाम्रो साधन स्रोत र सरकारको पहल र यहाँ काम गर्ने जनशक्तिहरूको पहल भयो भने यसलाई यहाँको जनताले पनि सकारात्मक रूपमा लिए भने हामी 24 घन्टा सेवा दिएर यस्तो इमर्जेन्सी रूपमा देखा पर्ने मौसमजन्य रोगहरू आकस्मिक रूपमा जुन देखा पर्छ यिनीहरूको उपचार हामी स्वास्थ्य चौकी स्तरबाट पनि गर्न सक्छौँ.
हामीले अलिकति प्रसङ्ग कोट्यायौँ. प्रिय आफन्त 078-50-14-06 बाट भएर आउन सक्नुहुनेछ र मौसमी ज्वरो लगायतका समस्याहरू, सामान्य समस्या, पेट दुख्ने, त्यसपछि ज्वरो आउने, टाउको दुख्ने, रिगट लाग्ने, खोकीका समस्या जस्ता छन् भने यदि त्यसको समस्याको समाधान वा इमर्जेन्सी के हुनसक्छ, तत्काल तपाईँले कस्तो सचेतना अप्नाउनु पर्छ भन्ने जस्ता कुरा जान्न चाहनुहुन्छ भने सिधै तपाईँले कुराकानी गर्न सक्नुहुनेछ जनस्वास्थ्य निरीक्षकसँग. उहाँसँग कुराकानी गर्न 078-50-14-06 फोन गर्नुहोला. लगायत यदि फोन गर्ने अवस्थामा हुनुहुन्न, म्यासेज गर्न सक्ने अवस्थामा हुनुहुन्छ भने 98-455-82-082 म्यासेज गर्नुहोला र तपाईँले गरेको म्यासेजका आधारमा हामी यहाँबाट तपाईँलाई तुरुन्तै कलब्याक गर्नेछौँ र सिधै कुराकानी गराउनेछौँ. घरमै बसी बसी एउटा विशेषज्ञसँग कुराकानी गर्ने एउटा अवसर हामी तपाईँलाई उपलब्ध गराउनेछौँ. त्यसबाहेक फेसबुकमा हुनुहुन्छ भने कमेन्ट म्यासेज गर्न पनि सक्नुहुनेछ विजय एफएम र मेरो व्यक्तिगत पर्सनल लक्ष्मी पौडेलको फेसबुक पेजमा पनि गर्न सक्नुहुनेछ. यो आग्रह गर्न चाहे अब हामी अलिकति कुरा कोट्याउँ. ज्वरो आउँदाखेरि यो मौसमी ज्वरोको कुरा गऱ्यौँ, जो इमर्जेन्सी 81 मौसमका कारण आउने ज्वरो हुन्छ, त्यो ज्वरो कस्तो अवस्थामा आउन सक्छ, कसरी चाहिँ थाहा पाउने, सचेत हुने?
अब ज्वरोको कस्तो हुन्छ भने ज्वरो आउने बेलामा ज्वरो त आफैमा एउटा रोग नभएर कुनै अरू रोगको कारणले आउने लक्षण हो. ज्वरो आयो भन्दैमा अब यो छुट्टै रोगै भइहाल्यो कि भन्ने होइन. ज्वरो विभिन्न कारणले आउन सक्छ. जस्तै रुवाखोकीकै ज्वरो आउन सक्छ, मलेरियाको कारणले ज्वरो आउन सक्छ, टाइफाइड ज्वरो आउन सक्छ, डेङ्गुको कारणले ज्वरो आउन सक्छ, कानको संक्रमण हुँदा ज्वरो आउन सक्छ, रुवाखोकी टिबीमा ज्वरो आउन सक्छ. विभिन्न रोग छन् ज्वरो आउने, 17-18 कमन रोगहरू छन्, ती रोगहरूमा ज्वरो आउँछ. अब हामीले अचानक रूपमा आउने ज्वरोलाई कसरी विश्लेषण गर्छौँ भने सामान्यतया यदि अचानक रूपमा ज्वरो आयो भने त्यो भाइरसको कारणले आउने ज्वरो हुन्छ. त्यसलाई हामीले भाइरल फिभर भनेर डायग्नोसिस गर्छौँ र त्यसको आधारमा भाइरल फिभर आयो यदि अचानक आउने रुगाखोकी सहितको ज्वरो आयो भने त्यसमा त्यसको कुनै ठुलो औषधिको आवश्यकता पर्दैन. अब कतिपय अवस्थामा थाहा नभएको कारणले ज्वरो आयो, अचानक ज्वरो आयो, यसलाई चाहिँ ठुलै रोग हो कि भनेर कडा औषधिहरू प्रयोग गर्ने चलन पनि छ. र यदि हामीले यसलाई सही किसिमले उपचार गर्न अब निदान गर्न सक्यौँ भने यसलाई सामान्य औषधिबाट यदि ज्वरो घटाउनलाई सामान्य प्यारासिटामोलहरू अब एन्टिपायरेटिक औषधि भन्छ त्यस्तो औषधिहरू चलाएर सामान्य ज्वरो घटाउने र अरू थप कम्प्लिकेसन नहोस्, थप जटिलतातिर नजाओस् भनेर एउटा रोकथामको लागि हामीले प्रिभेन्टिभ मेडिसिनको रूपमा अब एन्टिबायोटिक राख्न पनि सक्छौँ सेकेन्डरी इन्फेक्सन नहोस् भनेर. अब त्यस्तो अवस्थामा औषधि एन्टिबायोटिकहरूको जरुरतै पर्छ भन्ने छैन. सामान्य औषधि तातो पानीहरू खाने, घरयासी झोलिलो चिजहरू खाएको कारणबाट पनि रोग यो सामान्य भाइरल ज्वरोको रोकथाम गर्न सकिन्छ. यदि गम्भीर रूपमा ज्वरो आउँदै गयो भने हामी त्यसलाई अब थप ल्याब परीक्षणहरू अब ल्याब टेस्टहरू गराएर हेर्नुपर्ने हुन्छ. अब ल्याब टेस्टहरू गराउँदा विभिन्न अब रोगको लक्षण अनुसारको ल्याब टेस्ट गराउने. जस्तै अब चिन्नलाई ज्वरो आउँदाखेरि यदि अब ज्वरो घरि बढ्ने, घरि आउने छोड्ने किसिमको ज्वरो हुने अनि धेरै टाउको दुख्ने, जिउ दुख्ने त्यस्ता लक्षणहरू देखिँदै गयो भने यो इन्टेरिक फिभर अथवा टाइफाइड ज्वरो हो कि भनेर हामीले शङ्का गर्छौँ. त्यस्तो भयो भने हामीले टाइफाइडकै लागि स्पेसल टेस्टहरू छन् त्यो जाँच गराउँछौँ. यदि अब त्यस्तो नभएर दिनमा एकपटक मात्रै ज्वरो आउने, राति अथवा दिनमा आउने त्यस्तो लक्षणहरू देखिने, पसिना आउने, ज्वरो आएर छोडेपछि सिताङ्गो हुने, पसिना आउने भयो भने हामी मलेरिया हो कि भन्ने शङ्का गर्छौँ र मलेरियाको टेस्ट गराउनतिर लाग्छौँ. अब ज्वरो आउँदा कहिलेकाहीँ के हुन्छ भने अब पानी नपिउने, पिसाबमा सङ्क्रमण भएर पनि ज्वरो आउन सक्छ. पिसाब छिटछिटो लाग्ने, ज्वरो कडा आउने, ढाड दुख्ने, वाकवाक लाग्ने, बाँक्दा हुने, रेङ्गटा लाग्ने यस्तो लक्षणहरू देखिन्छ. त्यस्तो भने हामी युरिनरी ट्र्याक इन्फेक्सन अथवा पिसाब नलीको सङ्क्रमण कुनै भएर ज्वरो आयो कि भन्ने शङ्का गर्छौँ. यी सबै अचानक आउने ज्वरोहरू हुन्. अब त्यो लक्षण हेरेर लक्षणको आधारमा यो रोगको प्रारम्भिक निदान हुन्छ. त्यसपछि हामी कन्फर्म गर्नको लागि ल्याब टेस्टहरू गर्छौँ अब ल्याब टेस्ट सम्भव नभए छैन यदि भने हामीले अब चिन्ह लक्षणको आधारमा पनि फर्स्ट एडको उपाय गरेर अब सामान्य रोकथाम गरेर अरू उपचारतिर लाग्नुपर्ने हुन्छ.
जस्तो यो मौसमी ज्वरो भनेर हामीले यति कुरा गर्दै गर्दाखेरि ज्वरो आफैमा रोग होइन, अरूका कारण आउन सक्छ भन्दै गर्दा बालबालिकामा जोखिम
हजुर
सबैभन्दा धेरै हुन्छ, बच्चालाई छिटो संक्रमण पनि हुन्छ भन्ने पनि गरिन्छ. कस्तो कस्तो अवस्थामा बालबालिकामा चाहिँ यसले जोखिम चाहिँ निम्त्याउँछ, कसरी अभिभावक सचेत हुने? सबैभन्दा डर फेरि बच्चाकै ज्वरोका कारण अभिभावकमा डर हुन्छ.
अब बच्चाकै कुरा उठाउनु भयो हजुरले. बच्चाको कुरा के हुन्छ भने बच्चाको रोगसित लड्ने क्षमता त्यति परिपक्व भइसकेको हुँदैन. हामी सामान्यतः 5 वर्ष मुनिको बच्चाहरूको इम्युनिटी पावर त्यति डेभलप भइसक्ने पिरियड, मस्तिष्कको विकास त 2 वर्षभित्रै धेरै 80% भइसकेको हुन्छ, तर उसको रोगसित लड्ने जुन क्षमता हो करिब करिब 5 वर्षमा बल्ल उसको 80% धेरै जसो रोगहरूको बारेमा उसले शरीरले आफैले थाहा पाएर एउटा प्रतिरोध क्षमता बनाउँछ. त्यसको लागि 5 वर्षको करिब टाइम लाग्ने भएको हुनाले 5 वर्षभित्रको बच्चाहरूलाई हामी जोखिम के अरे उमेर समूहको बच्चाहरूलाई त्यसरी हेर्छौँ. र त्यो पिरियडमा ज्वरो आयो भने उनीहरूलाई छिटै नै संक्रमण, सामान्य रुवाखुको ज्वरो देखियो त तुरुन्तै निमोनियाको अवस्थामा जान सक्छ. निमोनियाको लक्षण देखियो भने थप गम्भीर अवस्था आउन सक्ने, कोखा हान्नेदेखि लिएर कडा संक्रमण हुने र कहिलेकाहीँ अब मेनिन्जाइटिस इन्सेफलाइटिस समेतमा ज्वरो बिग्रियो भने त मेनिन्जाइटिस इन्सेफलाइटिससम्म जान सक्ने अवस्था आउन सक्छ. त्यस्तो भयो भने बच्चा बच्चीहरूलाई अनि ज्वरो भनेर हेल्थ चेक टाइम पनि किन गर्नु हुँदैन भने यदि ज्वरो सामान्य हुँदा अझ ज्वरोको मात्रा 104-105 भन्दा बढी आयो भने उसको मस्तिष्कले ज्वरो सहन सक्ने क्षमता को विकास नभइसकेको हुनाले तापक्रम धान्न सक्दैन. त्यस कारणले त्यो बेलामा एउटा फेब्राइल सिजर आउन सक्छ. फेब्राइल सिजर भन्ने के हो भने ज्वरो थाम्न नसक्ने, काम्न सक्छ, काम नै बेहोस हुने अवस्था आउन सक्छ, त्यसलाई हामीले फेब्राइल सिजर भन्छौँ. त्यस्तो बेलामा इमर्जेन्सी तत्काल उपचार गर्न सकियो भने बच्चाहरूको डेथ पनि हुनसक्छ. त्यस्तो बच्चाहरू हामीसँग प्रायः जस्तो पोलिक्लिनिक स्वास्थ्य चौकीहरूमा त यस्तो इमर्जेन्सी प्रायः आएको हुँदैन किनभने त्यहाँ यो लेभलको ट्रिटमेन्ट हुँदैन भन्ने हुन्छ. तर पोलिक्लिनिकमा हरेक 1-2 दिन प्रायः त्यस्तो बच्चाहरू पुरा आइरहन्छ. अब हामी त्यहाँ सकेको त त्यहाँ गर्छौँ, नसकेको हामी पारी रेफर भरतपुर सरकारी हस्पिटल अथवा मेडिकल कलेजहरूमा हामी रेफर गर्छौँ. र त्यस्तो अवस्थामा कतिपय हामीले अब त्यो अवस्थामा हामीले कतिपय बच्चाहरूको लाइफ सेभिङ पनि गरेका छौँ.
अब जस्तो तपाईँले कुरा उठाउनु भयो नि यो चाहिँ स्वास्थ्य चौकीमा चाहिँ सेवा पाइँदैन भन्दा जाँदैनन् कतिपय चाहिँ, अनि पोलिक्लिनिकमा बरु जान्छन्, पोलिक्लिनिकमा बरु सिधै त्यहाँ सुविधा हुन्छ उपचार हुन्छ भन्ने विश्वासले पनि जान्छन्. तपाईँ आफै स्वास्थ्य चौकी प्रमुख हुनुहुन्छ, त्यहाँको जनस्वास्थ्य निरीक्षक पनि हुनुहुन्छ. अब यो कतिपयलाई चाहिँ स्वास्थ्य चौकीमा के सुविधा पाइन्छ र के का लागि चाहिँ स्वास्थ्य चौकी गयो भने चाहिँ सजिलो हुन्छ, के भयो भने जाने भन्ने कुरा पनि थाहा नभएर विशेष गरी मैले तपाईँलाई इन्टरभ्यूमा ल्याउनु पनि धेरैको अपेक्षा स्वास्थ्य चौकी प्रमुखलाई नै ल्याइदिए भए हुन्थ्यो नि भन्ने एउटा कुरा आएको भएर पनि मैले तपाईँलाई लिएर आएँ. भनिदिनुहोस् न स्वास्थ्य चौकीमा चाहिँ के कस्ता सुविधाहरू चाहिँ हुन्छ सर्वसाधारणका लागि?
अब गैँडाकोट स्वास्थ्य चौकी मात्रै नभएर अधिकांश नेपाल अधिराज्यभरिका सबै स्वास्थ्य चौकीहरूबाट पाउने स्वास्थ्य सेवा भनेको स्वास्थ्य शिक्षा प्रमुख सेवा हो. त्यसपछि गएर प्रतिकारात्मक सेवा अन्तर्गत हामी खोप सेवा, त्यसै गरेर गर्भवती जाँच, परिवार नियोजन, क्षयरोगको उपचार, कुष्ठरोगको उपचार, अन्य अब समसामयिक दैनिक आउने बिरामीहरूको सामान्य उपचार, यस्तो कुराहरू स्वास्थ्य चौकीबाट सम्भव छ. अब स्वास्थ्य चौकीहरू कस्तो भने जस्तै अब त्यहाँको साधन स्रोतले धान्न सक्यो, त्यहाँको लोकल इन्कमको स्रोत, त्यहाँको स्थानीय नगरपालिका तिनीहरूको साधन स्रोत सम्पन्न छ भने अनुदानको रूपमा जस्तै पितौजीघाट स्वास्थ्य चौकी पनि अब यही नगरपालिकाभित्रकै स्वास्थ्य चौकी हो. गैँडाकोट स्वास्थ्य चौकी र पितौजीघाट स्वास्थ्य चौकीको स्तर एउटै हो. तर के हो भने हामी गैँडाकोट चाहिँ पछाडि छौँ, पितौजीघाट अगाडि छ. के मान्यमा भन्नुहुन्छ भने त्यहाँको साधन स्रोत, त्यहाँको आफ्नै 1.5-2 बिघा पितौजीघाट स्वास्थ्य चौकीको आफ्नै भौतिक संरचनामा बनेको जग्गासहितको भौतिक संरचना छ र त्यहाँको वार्षिक इन्कम 40 लाखभन्दा माथि हुन्छ पितौजीघाट स्वास्थ्य चौकीको. हाम्रो वार्षिक इन्कम 4000 पनि हुँदैन, अब 40 4000 नभनौँ, जिल्लाले दिने एउटा 40-50 हजार त वार्षिक जिल्ला जनस्वास्थ्यले स्वास्थ्य चौकीको लागि दिएको हुन्छ त्यो 40-50 हजार भनेको त हामी अब त्यसबाट केही पनि खर्च गर्न सक्दैनौँ मसलन त किन्ने स्वास्थ्य चौकीलाई चाहिने डटपेन बाहेक डटपेन र सामान्य अब मसलन त खर्च भयो हामी अरू कुनै स्रोतमा त्यो पैसा खर्च गर्ने हामीसँग पैसाको स्रोत छैन त्यो नभएपछि हामी इमर्जेन्सी थप सेवाहरू विस्तार गर्ने त हामीसँग साधारण स्रोत छैन अब छैन भनेर हामी निराश भइराख्दैनौँ अब के अरे जननिर्वाचित प्रतिनिधिहरू आइसकेका छन् अब छुट्टै किसिमको व्यवस्था हुँदैछ स्वास्थ्यको पनि नयाँ संरचनाको धारणा आइसकेको छ अब गैंडाकोट नगरपालिकाभित्र पनि एउटा छुट्टै स्वास्थ्यको युनिट रहने कुरा चाहिँ निश्चितै छ त्यो सबै यहाँ गैंडाकोट नगरपालिकाभित्रका स्वास्थ्य संस्थाहरूलाई आवश्यक पर्ने औषधि उपकरण जनशक्ति सबै नगरपालिकाभित्र जुन एउटा युनिट बस्छ स्वास्थ्यको त्यहाँबाटै नियन्त्रण हुने हुनाले अहिलेको जस्तो स्वास्थ्य चौकीहरूको अवस्था पक्कै हुँदैन किनभने यो अब हामीले त अहिले सबै स्वास्थ्य चौकीहरूको अवस्था के छ भन्नुहुन्छ भने केन्द्रदेखि जुन एउटा स्वास्थ्य चौकीहरूलाई औषधिको पोको पठाइन्छ त्यही पोका बाँडेर बस्ने हो किनभने हामीले थप मागेर अब मैलेसम्म गैंडाकोट स्वास्थ्य चौकीमा परासीमा पटक पटक तपाईँहरूले पनि मिडियाबाट खबर गरिदिइरहेको हुनाले गैंडाकोटलाई केही विशेष चाहिँ ध्यान दिएर नवलपरासीले चाहिँ औषधि पठाउँछ र यहाँ अहिले चाहिँ हामीले औषधि छैन भन्ने त बनाइएको छैन तर के भन्नुहुन्छ भने गैंडाकोट स्वास्थ्य चौकीमा पनि 50 भन्दा माथि दैनिक बिरामीहरूको उपस्थिति हुन्छ अब हामीलाई चाहिँ औषधि पठाइएको हुन्छ 1 महिनाभरिमा 200 जनाको लागि अब एकै दिनमा आएर 50 जनाले लैदियो भने त अब 4 दिनलाई भन्दा पुग्दैन अनि 26 दिन हामीले के बाँडेर बस्ने यो कुरो हामीले पटक पटक जिल्ला जनस्वास्थ्यमा नि उठाउँछौँ जिल्ला जनस्वास्थ्यमा उठाउँदा यो अब राष्ट्रकै समस्या हो यसलाई तपाईँले मात्रै उगारेर कसरी सक्नुहुन्छ यो अब राष्ट्रले सोच्नुपर्छ यसको बारेमा औषधि चाहिँ अब जति पठाए पनि मान्छेहरूलाई पुग्दैन अब यसको लागि चाहिँ किनभने फ्रीमै पाएको भने सकेसम्म मान्छेहरू अब त्यसलाई लगेर पनि राम्रोसँग युज नगरिदिने अब आएको बेलामा चाहिँ औषधिहरू भएको बेलामा लैहालौँ न भन्ने हिसाबले पनि कतिपय मिसयुज पनि भएको छ र त्यो कारणले हामीसँग औषधिको अभाव त हामीसँग मात्रै नभएर सबै स्वास्थ्य जोगीमा अभावै छ राष्ट्रिय अभाव छ किनभने अब 35 थरीभन्दा सरकारले औषधि दिँदैन अब यहाँ औषधि चाहिँ 350 थरीका चाहिन्छन् एउटा सामान्य औषधि आधारभूत औषधिको सूची बनाउँदा पनि 350 भन्दा माथिको एउटा सूची तयार हुन्छ भने हामीसँग सरकारले दिने भनेको 35 आइटम औषधि हो 35 आइटममा पनि तपाईँको अब कपास ब्यान्डेज समेत गर्नेको छ त्यसले गर्दा हामी चाहिए जति औषधि दिन त सकिरहेकै छैनौँ यो अब यथार्थ सत्य नै हो यसलाई अब भोलि हामीले थप फन्डको व्यवस्था गरेर मैले एउटा गैंडाकोट स्वास्थ्य चौकीमा के गर्न खोजिरहेको भने कमसेकम यहाँ आउने बुढाबुढीहरूले गैंडाकोट स्वास्थ्य चौकीमा आउने बुढाबुढी र बच्चा बच्चीहरूलाई आधारभूत औषधि दिन पाइयोस् सुगर प्रेसरका सामान्य औषधिहरू बुढाबुढीसँग किन्ने साधन स्रोत पनि हुँदैन हुन त सरकारले अहिले मासिक 2000 भत्ता दिएको हुनाले केही राहत त महसुस गरेका छन् त्यो पैसाले भए पनि सुगर प्रेसरका औषधिहरू किनेर खाने अहिले बुढाबुढीहरू केही न केही खुसी छन् तर त्यति मात्रै पनि सम्भव छैन उनीहरूलाई औषधि किनेरै खानुपर्ने अवस्था त 1 महिनामा 2000 औषधिले मात्रै पुग्दैन अनि पहिला भन्दा त अहिले अब केही न केही बुढाबुढीहरूलाई त्यो पनि राहत हो तर उनीहरूलाई नियमित जुन बिरामीहरू छन् उनीहरूको लागि भने अब स्वास्थ्य चौकीको स्तरबाट अथवा सरकारी तवरबाट केही प्रयास भएर तिनीहरूलाई निःशुल्क रूपमा कमसेकम सुगर प्रेसर दम यस्ता जुन आजीवन औषधि खाइरहनु पर्ने महिनैभरि औषधि खाइरहनु पर्ने यस्ता रोगहरूको औषधि हामीले निरन्तर दिन सक्यौँ भने तिनीहरूलाई राहत हुन्छ र इमर्जेन्सीको रूपमा कुरा गर्दा इमर्जेन्सी सेवा हामीसँग केही जनशक्तिहरू को व्यवस्था र औषधि इमर्जेन्सी औषधिहरूको व्यवस्था हामीले गर्न सक्यौँ भने पितौजी घाट स्वास्थ्य चौकीमा इमर्जेन्सी सेवा 24 घन्टा चल्न सक्ने गैंडाकोटमा चल्न नसक्ने मान्ने होइन यहाँ हामी चलाउन सक्छौँ तर हामीसँग साधन स्रोतको चाहिँ अहिले कमी छ
एकदमै हामीले अलिकति गैंडाकोट स्वास्थ्य चौकीको अवस्था कुरा गरे अब यो आकस्मिक पेट दुख्ने जस्तो मान्छे हिँड्दैछ काम गर्दैछ अथवा कसैमा इङ्गेज भइरहेछ तर बिचैमा एक्कासी पेट दुखेर एकैछिन अतालिन्छ अनि फेरि एकैछिनमा सन्चो हुने यो समस्या यो मौसमी समस्याकै रूपमा चाहिँ देखिएको छ धेरैमा यो कुरा पनि अलिकति गरौँ यो समस्या चाहिँ कतिको छ तपाईँको चाहिँ तपाईँ आफू रहेको स्वास्थ्य चौकीमा कतिको आउनुहुन्छ यस्तो समस्या लिएर र पोलिक्लिनिकमा कतिको आउनुहुन्छ
यो पनि राम्रो कुरा उठाउनु भयो हजुरले यो अचानक रूपमा पेट दुख्ने समस्या भनेर हामीले कस्तोलाई मान्छौँ भने जुन अब एउटा त अचानक रूपमा पेट दुख्ने खानपिनको खराबीले भने सामान्यतया पखाला लाग्ने जस्ता रोगहरू जुन ग्यास्ट्रो इन्टेराइटिस भन्छौँ हामी त्यो कीटाणुको कारणले पेटमा सङ्क्रमण भएर बान्ता हुने पखाला लाग्ने ज्वरो आउने र पेट दुख्ने कडा किसिमले पेट दुख्ने यसलाई हामीले ग्यास्ट्रो एक्युट ग्यास्ट्रो इन्टेराइटिस एजी भनेर भन्छौँ, यस्तो बेलामा तुरुन्तै औषधि उपचारको जरुरत पर्छ। त्यस्तो बेलामा हामी एन्टिबायोटिक अब एनाल्जेसिक जस्ता औषधिहरूबाट उपचार गर्छौँ। अब त्यो अचानक रूपमा त्यो किसिमको स्वास्थ्य चौकीमा हामीले त्यो लेभलको उपचार गर्न सक्दैनौँ, किनभने त्यो बेलामा त्यो त्यसको लागि छुट्टै आइबी नसाबाट चलाउनु पर्ने औषधिहरूको जरुरत पर्न सक्छ र त्यस्तो औषधिहरूलाई हामी स्वास्थ्य चौकीबाट चलाउन सक्ने अवस्था छैन। तर त्यसको लागि पनि मुखबाट खाएर अब तत्काल इमर्जेन्सी अवस्थामा के हुन्छ भने मुखबाट खाने औषधिले करिब करिब आधा घन्टादेखि एक घन्टासम्म त्यसको भित्र डिसइन्टिग्रेसन टाइम भनिन्छ, हामीले औषधि पेटमा गएर घुल्नेछौँ है, त्यति बेलासम्म ऊ छटपटाइरहेको हुन्छ। त्यस हुनाले त्यत्रो समय हामी बिरामीलाई कुराउन सक्दैनौँ। त्यस्तो बेलामा सुईबाट दिने औषधिहरूको जरुरत पर्छ। त्यस्तो उसको लागि हामी अब त्यहाँ सम्भव भने त्यहाँ सम्भव भने पोलिक्लिनिक त अब हामीले त्यहाँ म आफै इन्भल्भ भएको हुनाले पोलिक्लिनिकको अब पोलिक्लिनिक होला गइ के अरे सहज सामुदायिक अस्पताल होला सरकारी अस्पताल होला मेडिकल कलेजहरू होला नि हामीले जहाँ त्यो त्यसको लागि उपयोगी ठाउँ देखेछौँ त्यहाँ रेफर गर्छौँ।
बिरामीहरू चाहिँ यो समस्या चाहिँ देखिएको छ।
अब अर्को कुरा के हुन्छ भने अचानक रूपमा पेट दुख्ने भनेर हामी एपेन्डिसाइटिसलाई लिन्छौँ, त्यसमा नौवटा चिन्ह लक्षण स्पष्ट मिल्नु पर्यो एपेन्डिसाइटिस हुनको लागि।
के
अब दाहिने यो के अरे कोखा भनौँ न अब कोखाको तल्लो भाग त्यहाँनिर चाहिँ दुख्यो, अचानक किसिमले दुख्यो। अब देब्रेतिर थिच्दा पनि दाहिनेमै दुख्ने र दाहिनेमा थिच्दा पनि दाहिनेमै दुख्ने भयो भने हामी एपेन्डिसाइटिस भन्छौँ, एउटा शङ्काको आउ रहन्छ। तर त्यो सँगसँगै अरू चिन्ह लक्षण नै मिल्नुपर्छ। एपेन्डिसाइटिस हुनको लागि हामीले रगत जाँच गर्दाखेरि डब्लुबिसी काउन्ट बढेर आउनु पर्यो, न्युट्रोफिल भन्ने काउन्ट हुन्छ त्यो बढेर आउनु पर्यो, त्यस्तै गरेर हल्का ज्वरो आउने र पेटको दुखाइ सामान्यतया माथिल्लो पेटबाट सुरु हुन्छ। एपेन्डिसाइटिस हुँदाखेरि एकैचोटि कोखामै दुख्नुपर्छ भन्ने छैन, माथिबाट सुरु भएर पछि तलतिर सिफ्ट भएको हुन्छ त्यसको दुखाइको नेचर हेर्दाखेरि। अनि बिरामीलाई बेडमा सुताएर यदि खुट्टा उचालेर प्रेसर गरेर हेऱ्यौँ भने त्यहीँ एपेन्डिस भएको ठाउँमै दुखेको बिरामीको हिस्ट्री हुन्छ। यदि यस्ता लक्षणहरू सामान्य देख्यौँ भने हामी तुरुन्तै त्यसलाई बिरामीलाई अल्झाउनतिर लाग्नै भएन, उसलाई तुरुन्तै सर्जिकल उपचारको आवश्यकता पर्छ। त्यसलाई यदि तुरुन्तै औषधि के अरे सर्जिकल ट्रिटमेन्ट पाएन भने उसको त्यो एपेन्डिक्स रप्चर भएर मान्छेको ज्यान जान पनि सक्ने हुनाले एउटा एपेन्डिसाइटिस त्यस्तै भयो। त्यस्तै गरेर माथिल्लो पेटमा हुनसक्ने अर्को कलेजोमा पित्त थैलीको जुन सुजन आउँछ त्यसलाई कोलेसिस्टाइटिस भन्छौँ हामी, त्यो पनि एपेन्डिसाइटिस जत्तिकै खतरा छ। त्यसलाई पनि हामीले तुरुन्तै पठाउनु पर्ने अथवा सर्जिकल ट्रिटमेन्टको जरुरत छ भनेर हामीले डायग्नोसिस गर्न सक्नुपर्ने हुन्छ। त्यस्तै गरेर अर्को अब कहिलेकाहीँ आन्द्रा बटारिने अथवा आन्द्रा ब्लकेज हुने थुनिने समस्याहरू आउन सक्छन्, इन्टेस्टाइनल अब्स्ट्रक्सन भन्छ त्यसलाई। यदि त्यस्तो भएको उसमा पेट फुल्दै जाने, पेट दुख्ने, कुनै पेन किलर चलाउँदाखेरि पनि पेन कम भएन भने यदि त्यो हो कि भनेर हामीले त्यसलाई पनि तुरुन्तै सर्जिकल ट्रिटमेन्टको लागि थप सल्लाह दिएर उसलाई पठाउनु पर्ने हुन्छ। यदि यस्ता कुरा एक्युट एब्डोमिन भनेर भन्छौँ जसमा हाम्रो छवटा रोगहरू पर्छन्, यदि यस्ता छवटा रोगहरू हामीले तुरुन्तै निदान गर्न सकेनौँ भने मान्छे मर्ने सम्भावना धेरै हुन्छ।
जोखिम
अब हामी यो गैँडाको रूपमा बसेर हेर्दाखेरि त यहाँ त हामीलाई चाहिँ त्यो रोगहरू अब तुरुन्तै रेफर गर्न सक्ने ठाउँ भएको हुनाले त्यति समस्या होइन। अब हामी दुर्गम ठाउँतिर
अलिक
विकट ठाउँतिर बस्छौँ, त्यहाँ राम्रोसँग स्वास्थ्य कर्मीहरूले डायग्नोसिस गरेर टाइममा रेफर गर्न सकेनन् भने त्यस्तो ठाउँमा ज्यान जाने सम्भावना प्रबल रहन्छ।
अब जस्तो हामीले पेट दुखाएको कुरा गरिरहँदाखेरि जस्तो 4-5 वर्षको जो बच्चा हुन्छ, त्यो बच्चामा चाहिँ खाना खाइरहेछ खाँदैछ बिचैमा चाहिँ पेट दुख्यो भनेर बच्चाले छोडिदिन्छ र अभिभावकहरूले यो एकदमै ठुलो समस्याका रूपमा पनि सुनाउनुहुन्छ। यो चाहिँ खास किन त्यस्तो हुन्छ बच्चालाई?
यो पनि राम्रो कुरा उठाउनु भयो। यो पेट दुख्ने अहिले बच्चाहरूलाई सबैभन्दा बढी समस्या के छ भन्नुहुन्छ भने यो आरबिआरको कारण बच्चाहरूलाई अहिले बच्चाहरूको कारण मात्रै नभनौँ अभिभावकको कारण पनि हाम्रो सामाजिक वातावरण सबैले गर्दा यो जङ्क फुडहरूको जुन प्रयोग बढिराखेको छ, जङ्क फुडभित्र हामीले सामान्यतया चिजबल चाउचाउदेखि लिएर यी विभिन्न कुराहरू जुन हुन्छन् जुन हाम्रो स्वास्थ्यको लागि चाहिँ स्वास्थ्यको स्वस्थकर छँदै छैनन्, तर अब हामीसँग तिनी खाने त्यस्ता चिजहरू खाने बानी बस्यो कि, त्यसले गर्दा छ्याडिक अब भोक मेटाउनेदेखि लिएर त्यस्ता कुराहरूलाई भुल्ने बच्चाहरूलाई भुलाउने त्यस्ता उसको रूपमा लिइन्छ हामीले त्यस्ता खाद्यान्नहरूलाई। तर त्यसभित्र हुने जुन केमिकलहरू त्यसको बनावटमा हुने जुन कृत्रिम चिजहरू राखेको छ त्यसले गर्दा हाम्रो बच्चाहरूलाई विशेष गरेर त्यसको त्यसको केमिकलहरूको असर, त्यसको पाचन प्रणालीमा पर्ने असर, त्यसले गर्दाखेरि कोलिक एब्डोमिनल पेन भन्ने हुन्छ, त्यो अचानक रूपमा पेटमा ग्यास फर्मेसन हुने, त्यस्तो कारणले गर्दाखेरि बच्चाहरू हुने, पेट फुल्दै जाने, दुध नखाने, कडा किसिमले पेट दुख्ने, त्यस्तो त्यस्तो कारणले पनि आउन सक्छ. र धेरैजसो बच्चाहरू यो घिर्सेर हिँड्ने बच्चाहरू, अब राम्रोसँग हात नधुने बच्चाहरूले लाई पनि पेट दुख्ने समस्या, त्यस्तो खानाहरू सागसब्जीहरू नपकाइलिकन जथाभावी अलिक स्वास्थ्यप्रति सचेत नरहने जुन समुदायका बच्चाहरू हुनुहुन्छ त्यस्तोहरूलाई बढी पेट दुख्ने सम्भावना रहन्छ. यो चाहिँ व्यक्तिगत सरसफाइको कमीले यसमा के हुन्छ भने जसरी पनि अब राम्ररी नफकालेर खाए पनि त्यसमा हुने फलफुलहरू, साग सब्जीहरू, खानाहरू, अब झिँगा सिँगा बसेको त्यस्तो खाँदाखेरि जसरी पनि हामीले खाने भनेको त्यसमा किटाणुहरू नै हो. त्यो किटाणुहरू पेटमा गइसकेपछि के हुन्छ भने छिटै नै किटाणुले आफ्नो वंश वृद्धि गरिहाल्छ. अब हैजाको कुरा गर्नुहुन्छ भने एकदेखि पाँच घन्टाभित्र किटाणु पेटमा पसेको हो, एकदेखि पाँच घन्टाभित्र हैजाको किटाणुले वंश वृद्धि गरिकन पाँच घन्टाभित्र राम्रो कहिलेकाहीँ ट्रिटमेन्ट हुन सकेन भने डेथ समेत हुनसक्छ भन्छ थ्योरीको हिसाबले. हैजा त अहिले त्यति देखिँदैन, त्यही पनि मैले एउटा त्यो उदाहरण भनेको. र बच्चाहरूलाई पनि किन हाम्रो आरबिआर राम्रो हुन सक्ने घरेसी चिजहरूको खानामा त्यही किसिमको बानी बेहोरा गराउन सक्ने, पर्सनल व्यक्तिगत सरसफाइ मेन्टेन गर्न सक्ने, आफ्नो घर वरिपरि वातावरण सफा भन्ने यस्ता कुरा, पेट दुख्ने रोगसँग पनि यी कुराहरू जोडिएका हुन्छन्. अब अरू कुराहरू, अब इमर्जेन्सी रूपमा अब पेटका देखा पर्ने अन्य समस्याहरूमा अब एउटा खानाको कारणले हुनसक्छ, फाइभ एफ भन्छ पाँचवटा, अब एउटा तरल पदार्थबाट हुनसक्छ, यसलाई फ्लुइड भन्छौँ हामी, फ्लाइज भनिन्छ झिँगाबाट फैलिन सक्छ, फोमाइट भनेको लत्ता कपडाहरू, यता कपडा पनि छोएको छ, उता पनि छोएको छ, अनि त्यसलाई हात धुनु छैन, अनि त्यही चिजले समातेर खाना खाने, त्यस्तो भयो भने अब अर्को हुनसक्छ सङ्क्रमण हुने अर्को तरिका त्यो भयो. त्यस्तै गरेर फिसेज भन्छौँ दिशा, अब दिशाको कारणबाट अब मान्छेलाई झुका पर्ने, अर्काको दिशा नखाएसम्म झुकै पर्दैन, हामीहरूलाई कारणले झुका पर्छ किनभने जुकाको जुन लार्वा फुलहरू हुन्छ त्यो दिशाको माध्यमबाटै एउटाको दिशामा निस्केको फुलहरू फेरि कुनै तरकारी साग सब्जी जुन स्रोतबाट भयो भने अर्कोको पेटमा नपुगेसम्म जुका पर्दैन. त्यस्तै कारणले गर्दा यस्ता पाँचवटा जुन एफ भनिन्छ हामीले यस्ता कुराहरूमा ध्यान दियो भने अब यो खानाजन्य रोगहरू यस्तो कारणले हामी यो अचानक रूपमा देखा पर्ने पेटका रोगहरू जस्तै झाडाभान्ता, रगतमासी, त्यस्तै गरेर यस्ता कुराहरू सरुवा रोगहरू जुन हुन्छन् यिनबाट बच्न सकिन्छ. अब सर्जिकल कुराहरू त विभिन्न अन्य कारणहरू छन् त्यसको इमर्जेन्सी जसलाई पर्न सक्छ, त्यस्तो त अब तुरन्तै स्वास्थ्य संस्थाहरूमा डायग्नोसिस गरेर उपचार गर्ने कुरा हो.
जस्तो यो गर्मीको समयमा चाहिँ तातो पानी खान नसक्ने, खान नसकिने, फिल्टरिङ गरेर तातो पानी चिसाएर पनि खान सम्भावना नहुने भनेको धेरै जसो चिसै पानी खाने बानी, चिसो चिजहरू अनि जुसहरू यसै गरी कोका कोला फेन्टा खाने प्रयोग गर्ने बानीले पनि चाहिँ धेरै समस्या देखिन्छ. अधिकांशको जुन बालबालिकामै यो धेरै समस्या, जस्तो पानी खाँदा बित्तिकै पेट दुख्यो उसको, पानी खाँदा बित्तिकै भोमिट गर्यो, बान्ता गर्यो, यो समस्या पनि देखिन्छ. यसको बारेमा पनि केही कुरा गरौँ न, खासमा यो समस्या चाहिँ के हो?
अब पानीबाटै सर्ने रोगहरू भनेर गैँडाकोटमा अब पानीको केही न केही व्यवस्थित सप्लाई छ, त्यहाँको पानीमा त्यस्तो पहाडी बेल्टतिर खोला नालामा दिसा गर्ने, त्यही पानी गरेर कुवामा पुग्ने, पानीका मुहानहरूमा पुग्ने, त्यहाँबाट त्यस्ता किटाणुहरूको सङ्क्रमण भएर त्यहाँ जुन पानीको कारणले रोगहरू, सरुवा रोगहरूको प्रकोप फैलिन्छ, त्यस्ता रोगहरू त गैँडाकोटमा केही न केही कम छ. पानीजन्य रोगहरू यहाँ धेरै त्यति देखिँदैन, तर यहाँको पानी पनि पूर्ण रूपमा स्वास्थ्यकर छैन. त्यसको लागि के छ भने यहाँको अब पानीमा अब यहाँको अब खानेपानी संस्थानले पनि त्यो गुणस्तर परीक्षण गराइरहेको छ, त्यसमा हाम्रो स्वास्थ्यलाई हानिकारक जुन चिजहरू छन् त्यसको कसरी त्यसको मात्रा घटाउन सक्ने त्योतिर पनि परीक्षण भइरहेको हुन्छ. र पानीको कारणले त त्यस्तो पेट दुख्ने, पखाला लाग्ने, पानी यदि स्वस्थ छ भने त हुँदैन, पानीको कारणले होइन. फ्रिजको पानी त कम युज गरौँ भन्ने, हामी के हुन्छ भने फ्रिजमा सकेसम्म हामी नर्मल हाम्रो बडी टेम्परेचरमै रहेको पानीहरू पिउन सक्यो भने राम्रो हो. फ्रिजिङ अब तिर्खा मेटाउनको लागि चिसो पानी पिउने एउटा त्यो छुट्टै प्रक्रिया भयो, र हाम्रो स्वास्थ्यकै लागि भनेर त्यस्तो चिसो चिजहरू त्यति फाइदाजनक हुँदैन. अब यो कोक फेन्टाको कुरा गर्नु हो, अब हामी पिउन सके त हामी 70-80 रुपियाँ लिटर हामी दुध छोडेर हामी त्यो के अरे 100-150 लिटरवाला कोक पिउन थाल्छौँ. त्यसमा के छ, त्यो दुधमा के छ, त्यसको महत्त्व त हामीले बुझ्न सक्नु पऱ्यो. अब त्यो कुराहरू कसैले सिकाएर हुने भएन, यो त हाम्रो परम्परागत रूपमा पनि हाम्रो खाद्यान्नको खानाको जुन संस्कार छ त्यसलाई हामीले परम्परागत रूपमा जुन हाम्रो राम्रो बानी बेहोरा थियो तिनैलाई कन्टिन्यू दिन सक्नुपर्छ. अब हामी अहिले यो आधुनिक भयो भनेर हामी दुध दही छोडेर कोक पिउन हिँड्ने, अब त्यो बाहेक अन्य कुराहरू चाहिँ गर्दै हिँड्यौँ भने त हाम्रो स्वास्थ्यलाई पक्कै पनि प्रतिकूल असर पर्छ.
जस्तो यसबाहेक भनेको अब यो गर्मीको समय पनि छ, बाहिर हिँड्दै गर्दा, बाटोमा हिँड्दै गर्दा अथवा कतै यात्रा गर्दै गर्दाखेरि आकस्मिक रूपमा रिङ्गटा लाग्ने, आकस्मिक रूपमा मान्छे एउटा ढल्ने अवस्था पनि हुन्छ. त्यस्तो अवस्थामा चाहिँ कस्तो भयो भने चाहिँ उसले मलाई अब के सचेत हुनु पर्यो भन्ने बुझ्ने.
यो गर्मीको सिजनमा के हुन्छ भन्नुहुन्छ भने यो जुन अब हाम्रो शरीरमा पानीको एउटा लेभल मेन्टेन भएको हुन्छ, गर्मी जति बढ्दै गयो गर्मीमा हिँडेर मात्रै शरीरबाट पानी लस हुने होइन, हामी भित्र बसिरहेको हुन्छौँ कोठामा, हामीलाई यदि पसिना गइरहेको भने हाम्रो शरीरबाट पानी लस भइराखेको हुन्छ, त्यो अनुपातमा हामी पानी पिइराख्नु पर्यो. अब यात्रा गर्दाखेरि के हुन्छ भने हामीलाई त्यो तापक्रम हाम्रो शरीरको चाहिँ इन्भाइरोमेन्ट मिल्दैन, हाम्रो शरीरबाट स्वेटिङ धेरै भइसकेको हुन्छ, हामीले पानी मेन्टेन गर्न सकेन, हामीलाई डिहाइड्रेसनको कारणले नै बढी त्यो बेलामा रिङ्गटा लाग्न सक्छ. पहिलो कारण त रिङ्गटा लाग्ने कारण हाम्रो खानपिन पानी शरीरमा जुन पानीको मात्रा ब्यालेन्स नभएकै कारणले रिङ्गटा लाग्ने हो. अब रिङ्गटा लाग्ने अन्य कारण पनि छन्, फेरि यही पानीकै कमीले मात्रै रिङ्गटा लाग्ने होइन, हामीसँग हाम्रो शरीरमा ग्लुकोजको मात्रा कति छ, अब हाम्रो सामान्यतया अब खाना खाएको बेलामा पनि हाम्रो चाहिँ एउटा नाप्ने तरिका छ, 60-140 भन्ने जुन एउटा नाप्ने स्ट्यान्डर्ड युनिट छ, त्योभित्र चाहिँ हाम्रो ग्लुकोज लेभल रह्यो भने हामीलाई केही हुँदैन. अब हामी तलै छौँ, ग्लुकोज घटेर पनि रिङ्गटा लागिरहेको हुनसक्छ, टाइममा खाना खाएन, काम मात्रै गरिरहेछ, हिँडी मात्रिरहेछ, एक्सर्साइज बढी छ भने हाम्रो शरीरमा ग्लुकोज डाउन भइदिन्छ. त्यस्तो बेलामा हामीलाई खाना आरबिआरको सँगसँगै ग्लुकोजको पनि जरुरत पर्न सक्छ. त्यस्तो बेलामा हामी हाम्रो स्वास्थ्यलाई अब यो यात्रा गर्दाखेरि अथवा हामीलाई थाहा पाउने कुराहरू जस्तै अब ग्लुकोज डाउन भएर हो भने त्यही अनुसारको गर्नु पर्यो. हामी जीवन जलकै लागि तत्काल प्रयोग गर्न सक्छौँ, ग्लुकोजकै प्रयोग गर्न सक्छौँ, डिहाइड्रेसन मेन्टेन त गर्नु पर्यो, पानी नै पिउनु पर्यो. अब त्यस्तो बेलामा केही भएन भने कोक खानै हुन्न भन्ने होइन, कोक भयो भने खाएर पानी त मेन्टेन गर्नु पर्यो पहिला, एउटा कारण त्यो हुनसक्छ. अब अर्को कारण के हुनसक्छ भने रिङ्गटा लाग्ने गर्मी सिजनमा प्राय जसो अब यस्तो डिहाइड्रेसन हुँदै गयो भने शरीरमा रक्तचाप घटेर जान्छ, रक्तचाप घटेर गइसकेपछि हाम्रो टाउकोमा रगतले जति अक्सिजन पुर्याउनु पर्ने हो त्यति अक्सिजन पुर्याउन सक्दैन, अनि टाउकोमा मस्तिष्कमा अक्सिजनको कमी भयो भने मान्छे ढल्छ, बेहोस हुन सक्छ त्यो अक्सिजनको कमीले. मस्तिष्कमा हुने जुन अक्सिजनको कमी हुन्छ त्यस कारणले हाम्रो शरीरमा अब अर्को कुरा के हुनसक्छ भने हाम्रो शरीरमा रगतको कमी छ भने पनि हामीलाई हाम्रो शरीरमा जति पटक जति अक्सिजन रगतले परिवहन गराउनु पर्ने हो त्यति गराउन सकेन भने पनि हाम्रो मस्तिष्कमा रगतको प्रवाह अथवा अक्सिजनको प्रवाह कम भएको कारणले हामी फेन्ट हुन सक्छौँ. त्यस्तो बेलामा बिरामीलाई सुताउने आइभी फ्लुइडहरू मुखबाट खान सक्ने अवस्था बेहोस भएको छैन भने मुखबाट दिने, बेहोसै भएको छ भने आइभी फ्लुइड दिएर भए पनि उसको शरीरमा रिहाइड्रेसन मेन्टेन गराउनु पर्छ.
जस्तो यो शरीरमा ग्लुकोजको मात्राको नियमित जस्तो कति छ भन्ने कुरा चाहिँ जाँच गराइरहनु कतिको आवश्यक छ?
सामान्यतया यो धेरै चकचक गर्ने धेरै एक्सर्साइज गर्ने बच्चाहरू त्यस्तोको शरीरमा ग्लुकोजको मात्रा घट्न सक्छ. र अर्को कारण के हुनसक्छ भने धेरै परिश्रम गर्ने मान्छेहरूलाई पनि ग्लुकोज डाउन हुनसक्छ, घट्ने कारण यो भयो. र बढ्ने कारण त अहिले अब धेरै भयो, अब सुगर भनेर जुनलाई हामीले भन्छौँ बढ्ने कारण धेरै बढ्यो भने अब मधुमेह हुन जान्छ. अब मधुमेह कस्तोलाई हुन्छ भने धेरै जसो अल्छी मान्छेहरू जुन अब काम मानसिक काम त भयो शारीरिक काम कम भयो भने यस्तो मधुमेहहरू हुनसक्छ. अब आरबिआर अहिलेको जीवनशैली खानपिन त्यस्तै किसिमको सबैलाई मिठो चाहिने त्यस कारणले गर्दाखेरि के हुनसक्छ भने हाम्रो शरीरमा चाहिने भन्दा बढी चिजहरू थपिँदै गयो भने त्यसले गरेर मोटोपन हुने मधुमेह हुने सम्भावना रहन्छ त्यसलाई हामीले सुगर भनेर चिन्छौँ.
अब जस्तो अन्तिममा पनि छौँ अलिकति यो ज्वरोसँगै यो पेट दुख्नेसँगै हामीले रिङ्गटाको कुरा पनि गऱ्यौँ जसले गर्दा ग्लुकोजको मात्राको पनि कुरा गऱ्यौँ शरीरमा ग्लुकोजको मात्राको कुरा. गर्मीको समयमा विशेष गरी एकदमै घरमा बसेर खानेकुराहरू हुन्छ नि घरमा खाइने कुराहरू कस्ता कस्ता खानेकुरामा अलिक बढी ध्यान चाहिँ दियो भने आफ्नो स्वास्थ्यलाई चाहिँ अलिकति सन्तुलित राख्न सकिन्छ. अन्तिममा पनि छौँ थोरै जानकारी दिउँ. अनि
गर्मीको सिजनमा हामीले सकेसम्म के गर्नुपर्छ भने रङ्गी चङ्गी चिजहरू धेरै नखाने.
रङ्गी
चङ्गी भन्नाले हामीले कसरी बुझ्छौँ भने अब खानामा मसलादार चिजहरू धेरै हाल्ने, तेल धेरै हाल्ने, मसला धेरै हाल्ने, अनि पिरो अमिला चिजहरू खाने, चटपट खाने, यस्ता चिजहरू हामीले नखाउँ. यस्तो चिजहरूले के हुन्छ भने हाम्रो शरीरलाई अब ग्यास्ट्राइटिस बनाउन सक्छ, पेट दुख्ने बनाउन सक्छ, अन्य विभिन्न कुराहरू हुन सक्छन्. गर्मी सिजनमा त अब सबैले जानेको शीतलो चिजहरू खाने, फलफुल खाने, मेवा अब स्याउ यस्ता फलफुलहरू जसले हाम्रो शरीरमा पानी पनि दियोस् र शीतलता पनि प्रदान गरोस् यस्ता चिजहरूतिर बढी फोकस गर्ने. अब गर्मी सिजनमा दुध दहीको मात्रालाई बढाउने, फ्रुटको मात्रालाई बढाउने, खाना मात्रै बढाउने नभएर मैले रङ्गी चङ्गी भनेको चिजहरू तिनै हुन् कि हामीले घरमा बनाउँदाखेरि पनि खानालाई सकेसम्म सादा बनाएर खाने. अब यो बढी धेरै मसला राखेर मिठै बनाएर खाने भन्ने अवधारणालाई हामीले घटाउनै पर्छ है. त्यो भयो भने अब बजारमा खानेहरू तपाईँ अब हामी होटलमा गएर खाना खाइन्छ कहिलेकाहीँ त्यो हाम्रो बाध्यतै भयो. अब नियमितै होटलमा खानेहरूलाई त अब त्यो बानी नै पर्यो.
त्यहाँ सादा खाना मागौँ,
त्यहाँ पनि सादा खाना मागौँ. अरू मागे पनि के हुन्छ उनीहरूको त कसरी मिठो बनाउने भनेर उनीहरूले मसलादार चिजहरूलाई नै बढी प्रयोग, रङ्गी चङ्गी चिजलाई नै बढी महत्त्व दिएका हुन्छन्. त्यो कहिलेकाहीँलाई अब त्यो चाहिँ अपवादमै हेरौँ. तर नियमित खानाको रूपमा हामीले घरमा खाना खाँदाखेरि हामीले सादा आरबीआरलाई नै अप्नाउनु पर्ने हुन्छ.
हस् हुन्छ, धेरै धेरै धन्यवाद यो समय दिनुभयो र आज हामीले अलिकति जीवनशैलीकै कुरा गऱ्यौँ, अलिकति जीवनशैली र स्वास्थ्यको कुरा गऱ्यौँ. के भन्न चाहनुहुन्छ अन्तिममा श्रोता आफन्तलाई?
होइन ठिकै छ, मैले अब गैराकोट स्वास्थ्य चौकीको स्वास्थ्य चौकी प्रमुखको हैसियतले के भन्न चाहन्छु भने अब सकेसम्म हामी प्रतिकारात्मक सेवालाई ध्यान दिउँ. हामी आफै सचेत भएर आफ्नो स्वास्थ्यलाई आफै कसरी ध्यान दिने. अब धेरैजसो अब घरमा कोही न कोहीले त स्वास्थ्यलाई कुन चिजले बेफाइदा गर्छ कुन चिजले फाइदा गर्छ थाहा हुन्छ. यदि त्यस्तो कुराको बारेमा अब थप जानकारी लिन चाह्यो भने हाम्रो स्वास्थ्य चौकी सधैँ अब सार्वजनिक विधायक हामी त्यहाँ उपस्थित छौँ. अहिले सरकारले समय अवधि पनि बढाएको छ, हामी अवेर समय त्यहीँ रहिरहन्छौँ र त्यहाँ गएर हामी सेवा लिन सक्छौँ. थप जटिलता पऱ्यो भने म आफै अब गैराकोटको स्थानीय बासिन्दा भएको हुनाले एनी टाइम अब रात दिन जति बेला पनि मोबाइलमै सल्लाह लिन सकिन्छ, फोनबाट सल्लाह लिन सकिन्छ अथवा भेट्नै सकिन्छ. म किती स्वास्थ्य चौकीमै हुन्छु कि बिहान बेलुका अब हामीलाई सरकारले अब नेपाल सरकारको उसबाट कार्यालय समयभन्दा बाहिर काम गर्ने अनुमति लिइसकेको हुनाले बिहान बेलुकी म गैराकोट पोलिक्लिनिकमा पनि भेट हुन्छु, त्यहाँ पनि सल्लाह लिन सकिन्छ. जसरी पनि गैराकोटका जनताहरूलाई आफूलाई थाहा भएको र आफ्नो तहबाट दिन सकिने स्वास्थ्य सेवा दिने विषयमा म हरेक समय कटिबद्ध छु र त्यसको लागि कुनै समयको सङ्कोच नमानि मलाई भेट्न सक्नुहुन्छ.
इमर्जेन्सी इन्चार्ज पनि भएको भएर इमर्जेन्सी आउने केसलाई सल्भ गर्नुहुन्छ. धेरै धेरै धन्यवाद यो समय र कुराकानीको लागि.
हुन्छ श्रेष्ठ, धन्यवाद.
कुराकानी गर्दै थियौँ गैराकोट स्वास्थ्य चौकीका इन्चार्ज प्रमुख जनस्वास्थ्य निरीक्षक तथा गैराकोट पोलिक्लिनिकका इमर्जेन्सी इन्चार्ज इन्द्रराज शर्मा सापकोटासँग उहाँसँगको कुराकानीसँगै सहस्वास्थ्य चर्चाको निर्धारित समय सकिएको छ. प्रविधिबाट साथ दिने सहकर्मी गगन गिरीलाई धन्यवाद र विशेष धन्यवाद इन्द्रराज शर्मा सापकोटा सरलाई मलाई यो समय उपलब्ध गराइदिनु भएकोमा र धन्यवाद सहसामुदायिक अस्पताललाई. लक्ष्मी पौडेल आजको श्रृङ्खलाबाट छुट्टिन्छु. नमस्कार.